حضرت ابراہیم علیہ السلام کی زندگی، ہم اس پہ ایک نظر ڈال رہے ہیں، اسوہ خلیلی، اور ابراہیم علیہ السلام کا ایک باپ ہونا ہم دیکھ چکے. اب ہم دیکھیں گے کہ آپ ایک بیٹے ہونے کے ناطے سے کس طریقے سے اپنا مقام رکھتے تھے، اور اللہ تعالیٰ نے آپ سے کیا خدمت لی. صرف ایک اوور ویو دینا چاہوں گی، تفصیلات تو آپ ماشاءاللہ کسی بھی پیرنٹنگ لیکچر میں یا جیسے ماں باپ کے حقوق کے اوپر بہت کچھ ہے ہمارے پاس، ویب سائٹ پہ بھی، ایپ پہ بھی ہے، اور بہت ہی لوگ اس موضوع کو لیتے ہیں، لیکن میں اس وقت آپ کے ساتھ رکھوں گی ابراہیم علیہ السلام کا اپنے باپ کے ساتھ جو معاملہ تھا ایک بیٹا ہونے کا. اور اٹس سو اسٹرینج کہہ لے، کیونکہ ذرا بچوں کو چار پیسے مل جائیں یا چار لوگ جاننے لگ جائیں، تھوڑے سے مشہور ہو جائیں، تھوڑا سا ان سے پر پرزے نکلیں آج کی زبان میں، تو سب سے پیچھے جس کو کیا جاتا ہے وہ ماں باپ. آپ دیکھیے کہ ابراہیم علیہ السلام نے اپنے باپ کے ساتھ جس طرح کا معاملہ رکھا، پیچھے ہم ان کی سیرت میں سن کر آئے ہیں نا، آج اب اس میں سے پوائنٹ دوں گی آپ کو. لیکن باپ کے ساتھ اچھے معاملے کا اللہ نے تحفہ ان کو کیا دیا؟ ابو الانبیاء کہہ دیا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی جو حدیث ہے نا کہ کچھ اعمال ایسے ہیں کہ جس پہ اللہ تعالیٰ آخرت کا انتظار نہیں کرتا، دنیا میں یا تو اس کے اوپر پکڑ ہوتی ہے اگر برا معاملہ ہو، اور اپوزٹ بھی کہہ لیں، تو وہ ماں باپ کے ساتھ تعلق ہے. حقیقت یہ ہے کہ دنیا میں ماں باپ سے زیادہ ہم سے کوئی محبت نہیں کر سکتا. یہ آپ مان لیجئے کہ ماں باپ میں سے کوئی ایک نہ سمجھ ہو سکتا ہے، یہ بھی بڑی عزت سے کہنے والی بات ہے. ماں باپ میں سے کوئی ایک لا علم بھی ہو سکتا ہے، ان کو اردو انگلش نہ آتی، ان کو کمپیوٹر چلانا نہ آتا ہو. ماں باپ میں سے کوئی ایک چور ڈاکو بھی ہو سکتا ہے، بدکار بھی ہو سکتا ہے، لیکن ماں اور باپ کبھی اپنے بچے کے بدخواہ نہیں ہوتے. یہ ان اولادوں کے نام ہے کہ جن کو یہ پیغام دے دیا گیا کہ ٹھیک ہے، نہ کرتے پیدا، کیا ضرورت تھی پیدا کرنے کی، ہم نے کب کہا تھا کرو، اٹ واز یور فن. یہ آج بچے کہتے ہیں ماں باپ کو. لیکن اس سوسائٹی میں جس میں آج اللہ کے وجود کو نہ مانو صرف اس لیے کہ اس کے بعد پھر بہت ساری پابندیاں لگ جاتی ہیں، تو بالکل اسی طرح کچھ لوگ ایسے ہیں کہ اپنے ماں باپ کو اپنے گلے کی ایک پھانس سمجھتے ہیں. فطرت کا ایک اصول یاد رکھیے کہ دنیا میں بہت سارے لوگ آپ کی کامیابیوں پہ حسد محسوس کریں گے، کچھ لوگ تقابل محسوس کریں گے، کچھ کو کچھ بھی نہیں ہوگا. واحد دو ہستیاں ایسی ہیں جو آپ کو آگے بڑھتا دیکھ کر خوش ہوتے ہیں، اور اس میں سے ایک ماں باپ ہے اور دوسرے استاد ہیں. ہر استاد کی آنکھوں کی ٹھنڈک ہوتی ہے اپنے شاگردوں کو اپنی کنسٹڈی میں بہترین طریقے سے پال پوس کے ان قدموں پہ کھڑا ہوتا دیکھ کر. کچھ پودے سیلف فیسڈ چلتے ہیں، اپنی مرضی سے خود ہی چار لفظ پڑھ کر سمجھتے ہیں کہ ہم اس قابل ہو گئے، تو ان کی خوشی ہے، وہ کر سکتے ہیں. لیکن آپ خود دیکھیے کہ ماں باپ کے ساتھ چونکہ سو کی بات ہو رہی ہے، تو ماں باپ بچے کو پہلے پالتے ہیں، اس کی گندگی صاف کرتے ہیں، اس کا جسم صاف کرتے ہیں، کیا کچھ کرتے ہیں آپ سب جانتے ہیں، اس کی رالوں لگے ہوئے لالی پاپ کھا جاتے ہیں. اس کے بعد پھر وہ بچے کو دنیا کی اچھی بری بات کا فرق بتاتے ہیں، اور اس کے بعد پھر بچوں کو خود کہتے ہیں ہم سے بڑے ہو. آپ نے کبھی مشین پہ کام کرتے وقت فرقی بھری؟ آپ میں سے ساری سسٹرز، میرے لیے پیرس کے سارے ساتھی بہت اچھے کپڑے سیتے ہیں، شوق بھی آپ کے. جب سوئی دھاگے کی نلکی پہ سے آپ فرقی پہ دھاگا ڈالیں تو وہ منظر دیکھا کبھی؟ موٹی سی نلکی ہوتی ہے، اور جب وہ گھومتا ہے پہیا تو فرقی موٹی ہوتی جاتی ہے، نلکی ہے وہ چھوٹی ہوتی ہے. یہ ہے ماں اور بچہ. بچہ بڑا ہوتا جاتا ہے، ماں سوکھتی جاتی ہے. یہ تو ایک بچے کے ماں کے پیٹ میں رہنے کے منظر کو شاید آپ اس سے سمجھ جائیں گے نا، لیکن ماں اور باپ اپنا خون پسینہ ایک کر کے اپنے بچے کو پالتے ہیں، اور پھر اس کو پھلتا پھولتا دیکھ کر خوش ہوتے ہیں، خوش ہوتے ہیں. یہ کبھی ماں باپ اپنے بچے سے حسد نہیں کرتے. سگے بہن بھائی بھی کر سکتے ہیں حسد، یہ بھی بتا دوں آپ کو. خالہ پھوپھو بھی کر سکتی ہے، وہ اچھا جی بہت ہو گیا، اچھا جی یہ سٹائل کیا ہوتا ہے، بڑی بات ہے جی، آپ تو جی بہت بڑے ہو گئے ہیں. اندر کسی کھاتے میں ضرور کچھ نہ کچھ ایسی چیز آ سکتی، ماں یا باپ یہ کبھی نہیں کرتا. وہ گھر کہہ لیجئے کہ ماں اور باپ جنت کیے تو وہ دروازے ہیں جو آپ کے گھر کی طرف کھلے ہوئے. قرآن میں اس پہ بہت بات ہے، فلا تقل لہما اف. تو ایک اسکالر تھے، یعنی کوئی بھی تھے، اچھی بات ہے تو سنا رہی ہوں، تو کسی نے ان سے پوچھا کہ یہ اف کیا ہوتا ہے، तो वो बच्चा जो था वो बताने लगा कि मेरा घर बड़ा अच्छा है साफ, तो वो उसको मिसाल देने लगे कि तुम्हारे सफेद कारपेट पड़ा हो, बड़ा साफ नया महंगा कारपेट, और तुम्हारा बाप वहां खाना खाने की ख्वाहिश करे या खाना खा रहा हो, तो आप उनको ये कहो अगर कि अब्बा इधर ना खाएं इधर आ जाएं, ये उफ है। और वो कहते हैं कि तुम्हें ये कहना चाहिए था कि इस कारपेट पे बाप यूरिनेट कर दे तो मेरे लिए खुशबख्ती है, कि मैंने तो इसके सीने पे पेशाब किया हुआ, अगर वो मेरे घर के कारपेट पे कर दे तो क्या होगा। यानी ये कोई पोटलियां नहीं है हड्डियों की कि आप उनके आगे ऐसे खाना डाल के तो चले जाएं या नौकरों के हाथ भेज दें, बैठ कर खिलाएं लुकमे दें, चिड़चिड़े भी हो जाते हैं कभी, अच्छे भी नहीं लगते, कोई बात नहीं, क्योंकि आप उनसे थोड़ी लेना, किन से लेना होता है, अल्लाह से बदला लेना। तो ये वो चीज़ें हैं कि जिनको हम कुरान से जब पढ़ते हैं तो फिर हमारे अंदर एक अजीब सा गिल्ट और एक रिजेंटमेंट सी पैदा होती है कि ये सब क्या हो रहा है। अफसोस के साथ कहूंगी, बड़ी माजरत के साथ खुद से, कि इब्राहिम अलैहिस्सलाम को अच्छे वालिद नहीं मिले। आज माँ बाप और बच्चों में एक और बड़ा प्रॉब्लम हो गया, और वो क्या होता है कि बच्चे जब नेक हो जाते हैं, यानी नेक से आप समझ ही लेंगे कि कैसे नेक होते हैं, दीन को सीखते हैं, तो वो पता है क्या कहते हैं, हमारे माँ बाप नेक ही नहीं, मेरे अबू नमाज नहीं पढ़ते तो क्या फिर भी मैं उनकी बात मानूँ, और मेरी अम्मी तो पर्दा नहीं करती तो फिर उनकी फिर भी बात मानूँ। यस यू हैव टू, आपको करना पड़ेगा, इसलिए कि वो उनकी नेकी बदी अल्लाह की और उनका मामला है। तो माँ बाप वैसे मुशरिक माँ बाप भी थे, और इब्राहिम अलैहिस्सलाम उनसे वादे करते हुए आपको दिख रहे हैं, और वो वादों को फिर पूरा करने के लिए अल्लाह के सामने फरियाद करते दिखते हैं। तो क्या पता चला कि नेक माँ बाप की इज्जत करना आसान होता है, अच्छे माँ बाप की इज्जत करना, उनकी बात मानना, उनका हक देना आसान होता है, लेकिन इसके ऑपोजिट दूसरी तरफ बात मुश्किल होती है। जितना ज्यादा आपका मेरा ये मामला अपने माँ बाप के साथ दुरुस्त होता जाएगा, वाखफिज लहुमा जनाह जुल्ली मिनर रहमा वकुर रब रहम हुमा कमा रब यानी सगीरा, ये जो कमाल जुल है ना, तो ये अरबी की डिक्शनरी अगर आप खोलें ना, तो कबूतर जब उड़ना चाहते हैं ना तो उससे पहले पर सुकेड़ के फिर पर फड़फड़ाता है, ये है माँ बाप के आगे अपने आप को पेश करने की बात। जितना बंदा अपने आप को सुकेड़ेगा, जितना अपने आप को समेटेगा, अल्लाह उसको उतनी इज्जत देगा। और एक और बात करके पॉइंट्स लिखा दूंगी जल्दी से, कि जितना आप दुनिया में माँ बाप का दिल दुखाकर बाहर कामयाब भी हो सकते हैं, डॉक्टर भी बन सकते हैं, मशहूर भी हो सकते हैं, आपसे नेकी का कोई काम भी हो सकता है, ये बड़ी अहम बात बोलने लगी हूँ, लेकिन आप जन्नती नहीं हो सकते। बस दफा हम नेकियों के काम कर करा कर कहते हैं चलो नहीं तो ना से, इनको क्या कहना है, हम वैसे बड़े नेक हैं, हम इनको उधर उधर कर देंगे और उसके बाद हमारे पास इतनी नेकियां, तो मैं हाफिज हूँ, मैं आलिम हूँ, मैं आलिमा हूँ, मैं हाफिजा हूँ, बहुत सारी चीज़ों की टोन हमारी जुबान में आ जाती है ना इस तरह की, आप सब कुछ बन सकते हैं लेकिन आप नेक नहीं हो सकते। और एक और बात छोटी सी फिर समझ ले, बात ज्यादा आती रहती है तो मैं कहती हूँ दे दूँ आपको, जो लेना ले लें, जो नहीं ले सकेंगे आपकी मर्जी ना सही, लेकिन मैं तो दे दूँ। आप देखिए कि आप इस चीज़ को अपने जहन में रखेंगे तो आपको ये चीज़ महसूस होगी कि आप अपने आप पर जितना काबू पाएंगे ना, सेल्फ कंट्रोल्ड, उतना ज्यादा आपके दिल में एक जज्बा पैदा होगा कि जब मैं दुनिया में भेजा गया था या मैं भेजी गई थी उस वक्त मैं कैसी थी, मेरे अंदर ताकत थी, साइड भी नहीं पलट सकते थे। अगर हम अल्लाह ताला का हुक्म है लेकिन माँ बाप का फेल है, माँ के जरिए खास तौर पे और माँ और बाप दोनों के कुछ ना कुछ हिस्सा अल्लाह ने डलवा दिया, बिल्कुल इसी तरह से कह दीजिए अपने आप को कि इब्राहिम अलैहिस्सलाम के बाप चूंकि मुशरिक थे, और मुशरिक बाप के साथ बेअखलाक होना या उसके आगे गुस्सा करना ये बड़ा आसान होता है, अबू नमाज नहीं पढ़ते, बेनमाजी बाप हो उसके आगे आप अच्छे हो, बहुत मुश्किल है, इंसान की जान निकल जाती है। तो इब्राहिम अलैहिस्सलाम अपने बाप के साथ मामला बहुत ही खूबसूरती का करते रहे। और एक जुमला लिख लें कि जो अच्छा बेटा होगा ना वो कल अच्छा बाप भी होगा। अमूमन हम ये कहकर अपने आप को मुतमईन कर लेते हैं कि हमारे माँ बाप ने हमारा हक नहीं दिया, हमारी अच्छी तरबियत नहीं की, ये भी बहुत सारे बच्चे कहते हैं जब दीन पे आ जाते हैं ना, हमें सही नहीं पाला, कोई खूबसूरत नहीं है तो कहते हैं हम इसलिए नहीं खूबसूरत कि हमारे माँ बाप नहीं सी खूबसूरत, किसी को अगर ज्यादा तालीम नहीं मिली तो वो कहते हैं कि हमारे माँ बाप ने हमें तालीम नहीं दी, आप अपना हर जुर्म और हर गुना जो है वो अपने माँ बाप के नाम जो मर्जी डाल दीजिए, लेकिन फिर भी उनका हक ज्यादा। एक होता है होलीनेस और एक होता है रिस्पेक्ट, फर्क लिख ले। वी शुड बी रिस्पेक्टफुल टू पेरेंट्स बट दे आर नॉट होली। होलीइज्म से ही तो फिर ये सारा माल फईन अलैहि आबाना का कॉन्सेप्ट आ गया ना, कि गलत काम भी मंसूब कर दिए माँ बाप की तरफ, कि अब्बा ने ये किया था, अब्बा की ये मर्जी थी तो मैं वो नहीं कर सकती। तो लिखिए, पहली चीज जो आपको इब्राहिम अलैहिस्सलाम की सीरत से मिलेगी औलाद पर वालदैन के हकूक के जिम्मन में, वो क्या है? कमाल दर्जे की इताअत। इसके ऊपर जितने मैंने अभी जुमले बोले हैं उन सब को अपने ऊपर रख लीजिए। बात मानती हूँ कि नहीं, प्यार से मोहब्बत से उठते बैठते आप उनका नाम लें, किसी का भी लें, लेकिन आप बात ना माने तो आप किसी काम के नहीं हैं। और इब्राहिम अलैहिस्सलाम के अंदर ये दोनों चीज़ें, आप सूरत मरियम की वो आयतें याद करें जो पीछे आपको शुरू में दी, लाइफ हिस्ट्री सुनाते हुए बाप घर से निकल जाने का हुक्म दे रहे हैं और आपको घर छोड़ना, जायदाद कुर्बान करना, प्यारे से महबूब वतन को तर्क करना पड़ रहा है, ये सब गौरा करते हैं लेकिन बाप की नाफरमानी नहीं करते। आज बास बेटे ऐसे भी नजर आते हैं कि अपने बाप को वरासत के झगड़ों में कत्ल तक कराते हैं। कभी वालदैन को इतना तंग करते हैं कि घर छोड़ने पे मजबूर कर दिया जाता है। तो जरा आयतों के नंबर क्विकली लिख लीजिए, सूरत मरियम की आयत 47 से 46। बाप कहता है, वाह जुर्नी मलिया, तो मुझसे जुदा हो जाइए। जो मलिया है ना, ये दूर की मुद्दत को कहते हैं, यानी अपनी जुबान में बताऊं, मेरी नजरों से दूर हो जा। और इसको और भी बदतमीजी के लफ्जों में बोल रहे हैं, जो अक्सर माएँ अपने बच्चों को कहती हैं जब बच्चे वो जिच करते हैं ना, मैं नहीं वो बोलना चाहती। घर से निकलने का हुक्म था, इतना बुरा रवैया। अब बेटे का जवाब सुनिए, काला सलामुन अलैक सअस्तग़फिरुलका रब्बी इन्नहू काना बी हफिया। फरमाया, अच्छा तुम पर सलाम हो, मैं अपने परवरदिगार से तुम्हारी बख्शिश की दुआ करता रहूंगा, वो मुझ पर हद दर्जा मेहरबान है। तो गोया के बाप निकाले घर से और बेटा दे दुआएं, और आज माँ बाप जायदाद ना दें या मरते ही नहीं है, कह रहे हैं बुढ़ा कब मरेगा, फिर ये जायदाद कब मिलेगी। तो शिकवे देखिए, शिकायत के दफ्तर खुल जाते हैं, सब्र व तहम्मुल के बंधन टूट जाते हैं, हिस्से वसूल करने के लिए हर जायज़ और नाजायज हरबे को इस्तेमाल करते हैं वे कुछ बच्चे, और साथ ही साथ बददुआएं देते हैं, लेते भी हैं और देते भी हैं। इतने संगीन मामले में भी बाप की नाफरमानी नहीं करनी, तो ये इब्राहिम अलैहिस्सलाम से सीखिए। और ये हलीम बच्चा ही कर सकता है, अवाह बच्चा ही कर सकता है, और इस तरीके की बातें करना दुरुस्त नहीं। कुरान पाक में माँ बाप के बारे में जो बातें हैं, इसके अलावा हदीस में भी बहुत सारी बातें हैं। अल्लाह के नबी के पास एक शख्स आया, हजरत जाबिर से ये रिवायत है कि एक शख्स आपके पास आया और कहने लगा, इन्ना ली मालम व बलदन, मेरे पास माल भी है और मेरा बच्चा भी है। व इन्ना अभी युरीद यहताज माली, कहा मेरा बाप ये चाहता है कि मैं अपना माल उसको दे दूँ, यानी मेरा बाप मेरा माल छीनना चाहता है। अल्लाह के नबी के दो तीन लफ्ज़ों का जुमला लिख लीजिए। आपने फरमाया, फ़काला अंता व मालुका लियाबीक, तू और तेरा माल तेरे बाप का है तो ले ले, यानी बाप को हक करके ले ले। अब वो बाप को अल्लाह पूछे कुछ भी है, लेकिन बेटा नहीं पूछ सकता, तो ये अल्लाह का फजल है। फिर इसी तरह नोट कीजिए, सूरत बनी इसराइल की आयत 23 से 24, वकदा रब्बु का अल्लाह ताबुदु इल्ला इयाहु वबिल वालिदैनी एहसाना। और इसमें तो आगे पूरी बॉडी लैंग्वेज है, उर्दू में सुना देती हूँ। और तेरा परवरदिगार साफ साफ हुक्म दे चुका है कि तुम इसके सिवा किसी और की इबादत ना करो, और वालदैन के साथ हुस्ने सलूक करो। अगर तेरी मौजूदगी में इनमें से एक या दोनों बुढ़ापे को पहुंच जाएं, तो इन्हें उफ तक ना कहना और इन्हें डांट डिपट ना करना, बल्कि इनके साथ अदब और एहतराम से बातचीत करना, और आजजी और मोहब्बत के साथ इनके सामने तवाज़ुह का बाजू पस्त रखना, और दुआ करते रहना। आप भी कीजिए कि रब्बे रहम हुमा कमा रब्बयानी सगीरा, ए मेरे परवरदिगार इन पर वैसा ही रहम फरमा जैसा इन्होंने बचपन में मेरी तरबियत की। सारे कफारे हो जाते हैं इस एक दुआ में। आप अपने लिए भी जो दुआ मांगे ना, यानी आपको कुछ चाहिए तो रब्बे रहम हुमा कहें, क्यों कि आपको कुछ मिलेगा ना तो सबसे ज़्यादा खुशी आपके माँ बाप को होगी। अपनी सेहत सलामती, अपने बच्चों के लिए कुछ मांगते हैं ना तो माँ बाप के लिए मांगे, क्योंकि आपके बच्चों को कुछ मिलेगा तो माँ बाप को मिलेगा। आप अपने भाई बहनों की खैर मांगते हैं ना, अपने माँ बाप के लिए मांगिए, क्योंकि आपके भाई बहनों को कुछ मिलेगा तो खुशी सबसे ज़्यादा माँ बाप को होगी। اسی طرح ایک روایت میں اللہ کے نبی نے 3 بار فرمایا رغیمانفہ رغیمانفہ، اس کی ناک خاک الودو، یہ عربوں کا ایک انداز تھا. پوچھا قیلا من یا رسول اللہ صلی اللہ علیہ وسلم، کس کی؟ فرمایا من ادرکا، جس نے پا لیا. کس کو؟ کسی ایک کو یا دونوں کو بڑھاپے میں اپنے پاس، اور ان کی خدمت کر کے جنت میں نہ داخل ہو سکا. تو پہلی چیز کیا سمجھ آئی؟ کہ ماں باپ کی حد درجہ اطاعت کرنی ہے. دوسرا پوائنٹ لکھ لیجئے، دوسرا حق جو ابراہیم کی زندگی سے ہمیں ملتا ہے ماں باپ کا، وہ کیا ہے؟ کہ والدین کے احترام میں حسن تکلم، دھاڑنا نہیں ہے ان کے آگے، چنگھاڑنا نہیں ہے، بادلوں کی گرج نہیں ہوگی. باپ اکھڑ مزاج ہے اور آپ ادب کے ساتھ احترام کے ساتھ بات کرتے ہیں. اور اس کے لیے قرآن کا جو حصہ آپ نوٹ کریں گے، سورت مریم کی آیت 42 سے 47 ہے، جس میں باپ کا بات کرنا اور بیٹے کا بات کرنا دونوں دکھتے ہیں. اور اس سے یہ بھی پتہ چلتا ہے کہ ابراہیم علیہ السلام نے اپنے باپ سے کہا تھا کہ ابا، آپ ان کی عبادت کیوں کرتے ہیں جو نہ سنتے اور نہ دیکھتے ہیں، نہ آپ کو فائدہ پہنچا سکتے ہیں؟ آپ میری بات مان لیں، میں آپ کو ٹھیک رستے پہ لاؤں گا. اور اس سے عمل پتہ چلتا ہے کہ جب بات بھی کرنی ہو تو بڑے ادب اور احترام سے، مٹھاس سے، خلوص سے. اکھڑ پن اور ترش کلامی ماں باپ سے برداشت نہیں ہوتی، کیونکہ وہ کچھ کر بھی نہیں سکتے نا، پھر وہ ان کی آنکھیں گلی ہوں گی، تو پتہ نہیں ان کی آنکھ گلی ہو گئی تو وہ آپ کی ٹانگ ہی نہ توڑ دے. اللہ کہیں نہ کہیں تو پکڑ سکتا ہے، اور اللہ سب کو معاف کر دے. باپ سے نظریاتی اختلاف ہے، مذہبی اختلاف ہے، باپ اوپر سے اکھڑ بھی ہے، چوتھی بات ہے اپنے بچے کو گھر سے نکالنے کی بات کر رہا ہے، اور بیٹا بچھتا ہی جا رہا ہے، بچھتا ہی جا رہا ہے. تو سورت بنی اسرائیل کی آیت 23 وَبِالْوَالِدَيْنِ احسانہ کی صورت ہے. احسان کا ہے، حالانکہ احسنو آنا تھا، یہ بھی عربی کا ایک بلاغہ کا ایک انداز ہے کہ یہاں آنا چاہیے تھا وَبِالْوَالِدَيْنِ احسنو احسانہ، یہ نہیں کہا احسانہ، کا کہ سراپا احسان بن جاؤ. احسنو اگر اس میں فیل ہوتا نا تو کبھی کر لو کبھی نہ کرو. تو کافر ماں باپ کے ساتھ بھی معاملہ اچھا سکھا دیا. سورہ لقمان 15 وَصَاحِبْهُمَا فِي الدُّنْيَا مَعْرُوفًا، دنیاوی معاملے میں اچھے رہو. حضرت اسماء کی ماں جب آئیں جو کفر پہ تھیں، تو اللہ کے نبی سے پوچھا کہ ان کے ساتھ کیسا سلوک کروں؟ کہا جیسا ایک بیٹی کو ماں سے کرنا چاہیے، حسن سلوک کرو اور اچھے طریقے سے رہو. اسی طرح آپ نے ایک موقع پہ فرمایا کہ آدمی کا اپنے والدین کو گالی دینا کبیرہ گناہ. تو لوگوں نے کہا اللہ کے نبی کو ماں باپ کو بھی گالی دیتا ہے؟ تو کہا کسی کے ماں باپ کو گالی دی اور جواب میں اس نے آپ کے ماں باپ کو گالی دی تو اس نے اپنے ماں باپ کو دی. صحابہ تو کبھی ایسا سوچ بھی نہیں سکتے تھے، یہ ہمیں بتانے کے لیے کہا. تیسری چیز جو آپ کو حضرت ابراہیم کی زندگی سے ملے گی، والدین کے لیے دعاؤں کی برسات کا اہتمام کیجیے. بیٹا ہونے کی حیثیت سے ابراہیم علیہ السلام نے ماں باپ کے لیے دعائیں کی، خاص طور پہ باپ پہ. 4 دلائل لے لیجیے، نمبرز نوٹ کریں گے. مریم 47 سَأَسْتَغْفِرُ لَكَ رَبِّ إِنَّهُ كَانَ بِي حَفِيًّا، میں آپ کے لیے اپنے رب سے بخشش کی دعا کرتا رہوں گا، وہ میرے ساتھ بڑا مہربان ہے. سورت شورا 86 وَغْفِرْ لِي أَبِي إِنَّهُ كَانَ مِنَ الضَّالِّينَ، اور سورت ابراہیم 41 رَبَّنَا اغْفِرْ لِي وَلِوَالِدَيَّ وَلِلْمُؤْمِنِينَ يَوْمَ يَقُومُ الْحِسَابُ، اور سورت توبہ آیت 114 وَمَا كَانَ اسْتِغْفَارُ إِبْرَاهِيمَ لِأَبِيهِ إِلَّا مَوْعِدَةً وَعَدَهَا إِيَّاهُ فَلَمَّا تَبَيَّنَ لَهُ أَنَّهُ عَدُوٌّ لِلَّهِ تَبَرَّأَ مِنْهُ إِنَّ إِبْرَاهِيمَ لَأَوَّاهٌ حَلِيمٌ. تو گویا کہ پتہ چلا کہ ماں باپ کے لیے دعائیں کرنا ابراہیم علیہ السلام نے آپ کو مجھے سکھا دیا. چوتھی چیز لیجیے، خلاف شرع کاموں میں والدین کی فرما برداری سے ممانعت، یعنی اگر ماں باپ کوئی شرع کے خلاف کام کر رہے ہیں تو پھر ان کو روکنا ہے. یہ نہیں کہ اب اس کی خدمت کے طور پہ یا عزت کے نام پہ ان کو غلط کاموں کرنے دیجئے. اور اس کی دلیل مریم 46، حضرت ابراہیم اپنے باپ کو کہتے ہیں اراغب انت عن آلہتی یا ابراہیم، یہ باپ کا جملہ تھا، لئن لم تنتہی لارجمنک واہجرنی ملیہا. باپ نے جب یہ بات کہہ دی تو اس کا مطلب کہ ابراہیم نے ان کو سمجھانے کی کوشش کی تھی. سورت انبیاء 53 سے 54 لے لیں، ما حاضر تماثیل اللتی انتم لہا عاکفون، یہ مورتیاں کیا ہیں جن کے تم مجاور بنے بیٹھے ہو؟ تو انہوں نے کہا کہ باپ دادا کو کرتے یہی پایا، تو آپ نے فرمایا کہ آپ اور آپ کے باپ دادا تو واضح گمراہی ہیں. تو کیا پتہ چلا کہ ماں باپ ناسمجھی اور جہالت کی وجہ سے اپنے ہی باپ دادا کے طور طریقوں کے اوپر کام کر رہے ہیں اسلام کے خلاف، تو ان کو سمجھانا چاہیے، یہ ابراہیم علیہ السلام کی سنت ہے. اور لقمان 15 میں بھی اسی کا تذکرہ ہے. وَإِن جَاهَدَاكَ عَلَىٰ أَن تُشْرِكَ بِي مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ فَلَا تُطِعْهُمَا وَصَاحِبْهُمَا فِي الدُّنْيَا مَعْرُوفًا. اور اسی طرح ایک اور نوٹ کیجیے, مائدہ 104. وَإِذَا قِيلَ لَهُمْ تَعَالَىٰ إِلَىٰ مَا أَنزَلَ اللَّهُ إِلَى الرَّسُولِ قَالُوا حَسْبُنَا مَا وَجَدْنَا عَلَيْهِ آبَاءَنَا. تو کیا پتہ چلا کہ ایسے موقع پہ خاموش نہیں رہنا چاہیے. اور بکرا 170 سیم یہی اس کا بھی ٹاپک ہے کہ باپ دادا کے نام پر غلط کام کوئی کرے تو اولادوں کا فرض ہے کہ ان کو اچھے طریقے سے بات کرے, لیکن وہ صاحب ہما فی دنیا معروفہ, ان کے رہن سہن میں ان کی خدمت میں کوئی کمی نہیں آئے گی اور بات نہیں ماننی, اللہ کی نافرمانی میں کسی کی بھی اطاعت نہیں ہوگی. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں آپ کو مجھے ابراہیم کے اس اسوے پہ چلتے ہوئے اپنے ماں باپ کی آنکھوں کی ٹھنڈک بنا دے, ہمارے بچوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے. یہ چیز جتنی زیادہ آپ اپنی زندگی میں محسوس کرتے جائیں گے آپ دیکھیں گے کہ آپ کی زندگی میں سکون اور اطمینان ہوگا. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب سے قبول ہونے والے کام کرائے. ابراہیم علیہ السلام کی زندگی آپ کے میرے لیے ایک اسوہ حسنہ بن جائے اور ہم کبھی بھی کسی معاملے میں پکڑے نہ جائیں. جزاکم اللہ خیر. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.